الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله. رسالہ ضیاء درود و سلام صفحہ نمبر 5 پر فرمان مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم نمبر 16، جس نے مجھ پر صبح و شام 10-10 بار درود پاک پڑھا اسے قیامت کے دن میری شفاعت ملے گی. صلو علی العبید صلی اللہ تعالی علی محمد. الحمدللہ 1437 سن ہجری کے ماہ رمضان المبارک کی آج پہلی رات ہے. الحمدللہ ایک بار پھر ہم نے رمضان شریف کو حاصل کرنے میں کامیابی پائی. اللہ کا جتنا شکر ادا کرے کم ہے، اللہ کی رحمت ہے. اور آج جشن ولادت غوث اعظم بھی ہے کہ میرے مرشد غوث پاک یکم رمضان المبارک یعنی شب پہلی رات چاند رات آپ کی ولادت ہوئی تھی، پیدا ہوئے تھے آپ. الحمدللہ دوہری خوشی کی رات ہے ان مانوں کا ہمارے لیے. اللہ کرے کہ ہم ماہ رمضان المبارک ایک قدردان ثابت ہوں اور اس کی عبادت کرنے میں ہم کامیاب ہو جائیں. الحمدللہ بے شمار معتکفین اس وقت عالمی مدنی مرکز باب المدینہ میں جمع ہیں اور 28 شعبان کو تقریباً 950 پہنچ گئے تھے، یہ مجھے اطلاع ملی تھی. الحمدللہ ملک کے مختلف حصوں سے آتے ہیں، ہو سکتا ہے باہر کے ملکوں سے بھی تشریف لائے ہوں. آج تو ماشاءاللہ ٹھیک ٹھاک فیضان مدینہ میں وہ کثیر اجتماع ہے اللہ کی رحمت سے. اب وہ مزید بڑھتا رہے گا گھٹتا رہے گا، آتے جاتے، گھٹتا نہیں ہے عام طور پہ، کچھ آتے ہیں کچھ جاتے ہیں، وہ ہوتا رہتا ہے. کوئی 15 دن کے لیے آیا ہوگا، کوئی 10 دن کے لیے آیا، کوئی پورے ماہ کے لیے آیا ہوگا. اللہ کرے ہم سب مسجد کا ادب کر کے صحیح معنوں میں اعتکاف کرنے والے بن جائیں. جو ایک ماہ کے لیے اعتکاف کے لیے آیا ہے اس کو یہ ذہن بنانا ہے کہ مجھے مسجد کے باہر نہیں نکلنا ہے. اگر مسجد کے باہر نکل گئے، گھومنے پھرنے چلے گئے، ادھر ادھر جاتے ہیں بعض لوگ، دوسروں کو بھی لے جاتے ہوں گے، تو ایسے لوگ اگر یہ کہتے ہیں کہ میں ایک ماہ کے اعتکاف کے لیے آیا ہوں تو یہ نام اپنا نکلوا دینا کہ میں ایک مہینے کے لیے نہیں آیا، نیتیں مختلف، اعتکاف بھی کروں گا اور تھوڑا سمندر بھی دیکھوں گا، سیر و تفریح بھی کروں گا، میں یعنی کہ پورا ماہ اعتکاف نہیں کروں. یہ آپ کو سچی بات سکھا رہا ہوں. ویسے خامہ کا دھوکہ دینا کہ میں ایک ماہ کے اعتکاف کے لیے آیا ہوں، گھر میں بھی کہا ہوگا، دوستوں کو بھی کہا ہوگا کہ میں ایک ماہ رمضان فیضان مدینہ میں اعتکاف کرنے کے لیے جا رہا ہوں، اور ذہن میں یہ ہوگا کہ میں تو گھوموں گا پھروں گا. تو ایسا اگر ہے تو آپ مہربانی کر کے اپنا نام نکلوا دیں ایک ماہ کے معتکفین کے لیے، تاکہ وہ صحیح صورتحال پتا چلے کہ ایسے عاشقان رمضان کتنے کہ جو بس اب میں چھوڑ کے فیضان مدینہ نہیں جاتا کا ذہن لے کر آئے ہیں. تو جو اگر گھومنے پھرنے کا ذہن لے کر آئے ہیں تو ابھی ان کو موقع ہے، وہ ذہن بنا لے کہ ٹھیک ہے، دیکھنا ہے تو مدینہ دیکھیے، سمندر کے نظارے تو کچھ نہیں. انشاءاللہ پھر آپ پورے ماہ رمضان والے نیت کر لیں کہ باہر نہیں جانا. زیادہ زیادہ جیسے کتاب لینی ہے، دینی کتاب لینی ہے تو وہ سیڑھی اتر گئے، تو اگر یہ کہ اس طرح خارج مسجد ہوئے بھی تو فوراً مسجد میں آ کر آتے ہوئے اعتکاف کی نیت کرنی ہے، ورنہ تو بغیر نیت کے پڑے رہیں گے تو اعتکاف نہیں ہوگا. اس طرح تو یہ کئی ایسے باہر نکلتے ہوں گے پھر اعتکاف کی شاید نیت نہیں کرتے ہوں گے، تو پھر اعتکاف آئی نہیں، پھر تو जैसे ही बाहर निकलेंगे आप तो आपका एहतिकाफ टूट जाएगा, नफल एहतिकाफ आपका है जो आप जो ये एक लम्हे के लिए भी हो सकता है, आप एक लम्हे के लिए भी बाहर भी निकलेंगे खारिज है मस्जिद, जैसे जामियतुल मदीना की इमारत है ये मस्जिद से खारिज है। इसी तरह जितने मकातिब ये दफातिर बने हुए पक्के दफातिर, अंदर जो कनातें लगाकर टेबलें बिछी हुई है ये मस्जिद के अंदर है, लेकिन यानी फिना मस्जिद में जो मतलब बाकी ऑफिस बने हुए हैं तो वो वहां कोई भी जाएगा उसका ये एहतिकाफ खत्म हो जाएगा। और अगर वो 10 दिन का एहतिकाफ है तो वो तो बिल्कुल ही गया काम से, अब तो उसको एक दिन की कजा करनी होगी, बाकी वो 10 दिन का वो सुन्नत उसका फौत हो गया अगर वो बिला इजाजत शरई खारिज मस्जिद किसी जगह पर गया तो। इजाजत शरई की सूरतें हैं तो उसमें खारिज मस्जिद मुतकिब जा सकता है, लेकिन नफल में ऐसा नहीं है। नफल में मस्जिद से खारिज हुआ एतिकाफ खलास, अब दोबारा आएगा नए सिरे से नियत करेगा, वरना तो एहतिकाफ की नियत नहीं थी और ऐसे ही बैठा हुआ है खाएगा पिएगा सोएगा तो ये भी जायज नहीं है, उसके लिए थोड़ा संभल के करना है। और जो भी एहतिकाफ करते हैं उनके लिए ये जरूरी है कि फैजान रमजान में एहतिकाफ का बाब है सुन्नत एहतिकाफ, ये उनको पढ़ लेना चाहिए। थोड़े से पेज है 50-60 से होंगे शायद पेज, वो पढ़ लेने चाहिए या कुछ ज्यादा होंगे। सल्लू अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद।
माशाल्लाह, ये बापा अभी कुछ देर पहले आपकी आमद जब हुई तो इस सार पर कुछ मदनी फूल अर्ज कर रहा था कि दूसरों को अपने पर तरजीह देनी चाहिए। तो ये जो खाते हुए जो हम खाना खा रहे होते हैं शहरी में, क्योंकि अब जो अगला जो लम्हा आएगा मदनी मुजाकरे के बाद हम सब के लिए जो खास लम्हा आएगा माह रमजान के हवाले से वो अब शहरी का लम्हा है, तो क्या शहरी में भी हम कोई आपस में बैठकर इस्तार की तरकीब बना सकते हैं कि इस्तार का सवाब भी हमें मिले?
वो दूसरों को तरजीह देना मुतलकन ये तो इस्तार की तारीफ में नहीं है, जिस चीज की खुद को ख्वाहिश हो, है ना, जरूरत हो ख्वाहिश हो और अब उसको दूसरे के लिए वो छोड़ दे तर्क कर दे उसको दे दे, ये इस तरह की तारीफ है इस्तार की, और इस पर मगफिरत की बिशारत है। अब सहरी में बैठे कोई उम्दा बूटी नजर आई, जी चाह के मैं ही खा लू, अब ये दूसरे के लिए उसने इसको छोड़ा तो ये जाहिर है कि इसार में आएगा। इसी तरह दो रोटियां आई, एक गर्मा गर्म है एक ठंडी है, तो जी तो चाहेगा मैं गर्म रोटी पर हाथ मारूं, लेकिन उसने इसलिए ठंडी रोटी उठाई कि मेरा दूसरा भाई जो है वो या दूसरे भाई हैं वो भले गर्म रोटी खाएं, तो ये हो चुपके चुपके जरा दूसरों को जताएगा कि मैंने तुम्हारे लिए गर्म छोड़ी है और मैंने खुद ठंडी खाई, तो इसमें फिर वो हो सकता है कि रियाकारी की भी सूरत बने रिजा इलाही के लिए हो। हाँ, अगर वाकई 100% जहन इसका ऐसा बना हुआ है और ये ऐसा है कि जिससे लोग तरगीब हासिल करते हैं और उसने तरगीब के लिए कहा तो ठीक है, वो इसका भी सवाब मिलेगा। इसी तरह वो पानी है चाय है इस तरह की चीजें हैं और महदूद हैं कि मैं पीऊंगा तो ये रह जाएगा, तो इस तरह मतलब ये कि इसमें उसको अगर तरजीह देगा इस मामले में अपने भाई को कि भले ये पी ले मुझे मिले ना मिले, तो ये भी मतलब इसार का सवाब पाएगा इंशाअल्लाह। इस तरह जगह के लिए, अब वो अच्छी जगह सबको चाहिए और कोई ऐसा मशहूर आदमी हो तो उसके पास बैठने को हर एक को जी चाहेगा कि मैं भाग के पहले बैठूंगा, अब उसने वो जगह अपने दूसरे भाई को दे दी इस्लामी भाई को, जबकि वो खुद इस पर कादिर है कि ये जगह पा लेगा या वो पा चुका, और अब उसने खुद हटकर दूसरे को जगह दे दी और खुद पीछे चला गया। ये नहीं कि उसको बीच में दाखिल करके दूसरों को भी तकलीफ में मुफ्तला कर दिया, ये सब फंस फंस के बैठ रहे हैं और दिल को मना लिया कि मैं इशार कर रहा हूँ, ये इशार नहीं है, तो दूसरों की ईजा का सबब इसमें तो बन सकता है, खुद हट जाए कुल्ली तौर पर और दूसरे को बिठा दे, जबकि और कोई वजह ना हो सिर्फ लिल्ला हो। अब मेरे बराबर में जो बैठते हैं ना वो इशार नहीं कर सकेंगे, कोई इनको इशार का दर्श देना शुरू ना करे, वो हमारी हिकमत अमली है, कि वो मेरे करीब जो बैठते हैं दोस्त हैं भाई, वरना बाजों का क्या होता है कि इस तरह के लोग आकर बराबर बैठ जाते हैं कि रात में खा लिया होता है, अब वो खास मेरी जगह बैठेगा, या इफ्तार में समोसे कबाब जो भी ठास लिए होते हैं अब मेरी बराबर बैठेगा, वो मुझे बातें करवाएगा, अपनी दास्तानें सुनाएगा। उसको तो खाना नहीं, वो खा चुका है, मुझे खाने नहीं देगा, या वो खुद खाने की कुर्बानी दे देगा कि यार बड़ी मुश्किल से मौका मिला है, मगर वो मुझे भी कुर्बान कर देगा ना, कि मैं भी नहीं खाऊंगा तो मैं खाने पीने का यार किसको जरूरत नहीं होती, खाऊंगा नहीं तो फिर ये अब मैं ये बहाना तो है मेरे पास कि इतना सारा बोलना पड़ता है तो खाऊंगा तो सही ना, तो यूं कोफ्त होती है। फिर इस तरह के साहब बैठ जाते हैं ना, जिसको आम अल्फाज में तंग करना कहते हो, तंग करते हैं, ये दे दो वो दे दो, लुकमा खिलाओ, तबर्रुक दे दो, फुला दे दो, प्याला दे दो, बर्तन दे दो, मैं प्याले की दुकान बर्तनों की फैक्ट्री तो नहीं लगाई मैंने, सबको बर्तन बांटता रहूं क्या करूं, तो ये दो जो होते हैं ना ये मेरा समझो मेरे को प्रोटेक्शन देते हैं दीवानों से, अनजाने बैठ जाते हैं ना कभी तो वो फिर अगरचे वो खुद नहीं तंग करते लेकिन तंग करने वालों को किस तरह डील करना है ये भी इनको नहीं आता होता, तो यूं तंग करने वालों की दिलाजारी भी नहीं करनी होती, हिकमत अमल ही से वो तरकीब बनानी होती है। फिर मेरे बराबर बैठने में नफ्स की भी शरारत होती है, होती होगी बहुत सोंगी, इसके बराबर बैठेंगे तो कैमरे में हम भी आ जाएंगे तो स्क्रीन पर नजर आएंगे हम, अगर ये शरारत है तो इस शरारत से जान छुड़ानी अच्छी है। हुब्बे जाह हुब्बे मदहा, तारीफ का शौक, मोहब्बत तारीफ की और शोहरत की ख्वाहिश, ये अच्छे काम नहीं है, ये मज़मूम काम है। वल्लाहु तआला अअलमु वरसूलुहु अअलम अज़्ज़ा व जल्ला व सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम सल्लु अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद।
मैं नवाफिल के बारे में पूछ रहा हूँ, तहज्जुद के जो नवाफिल हैं 12 एक दो बजे दो बजे तक हम ना जागते रहते हैं, उस हवाले से पूछना चाह रहा था, वो नवाफिल पढ़ सकते हैं आंख यानी कि सोया नहीं एक सेकंड के लिए भी?
ये याद रखिए तहज्जुद का ताल्लुक घड़ी से नहीं है, तहज्जुद का टाइम जो है ना ये इशा की नमाज के बाद सोने से होता है, सोने का कोई पीरियड ये नहीं है, इशा की नमाज पढ़ी और चाहे एक मिनट के लिए सो गया और अब आंख खुल गई तहज्जुद का वक्त हो गया, दो रकात तहज्जुद पढ़े या ज्यादा पढ़े 8 पढ़े 12 पढ़े, सोना शर्त है। वल्लाहु तआला अअलमु व रसूलुहु अअलम अज़्ज़ा व जल्ला व सल्लल्लाहु तआला अलैहि व सल्लम सल्लु अलल हबीब
सल्लल्लाहु तआला अला मुहम्मद।
इंसानी सेहत के लिए और हड्डियों की मजबूती के लिए दूध अच्छी गिज़ा है और बहुत से खाने की अशिया दूध से तैयार की जाती हैं। दूध 3 इकसाम के हैं, एक गाय भैंस वगैरह का खुला दूध, एक पाउडर दूध और एक डिब्बे का दूध। आपसे सवाल ये है कि आका सल्लल्लाहु अलैहि वसल्लम के दौर में गाय भैंस बकरी और ऊंटनी का दूध इस्तेमाल किया जाता होगा, तो हमारे नबी सल्लल्लाहु अलैहि व आलिहि वसल्लम सबसे ज्यादा कौन सा दूध नोश फरमाया करते थे, और मौजूदा दौर में तरह तरह के दूध आ रहे हैं, गजाइयत के एतबार से कौन सा दूध बेहतर है?
प्यारे आका सल्लल्लाहु तआला अलैहि वसल्लम से बकरी का दूध पीना तो साबित है, बाकी गाय भैंस का मुझे मालूम नहीं है और अटकल से बता नहीं सकते, अगरचे गाय के दूध का हदीस पाक में तस्करा जरूर है गाय के घी का दूध का गोश्त का पीने का पता नहीं मुझे। बुखारी शरीफ में सरकार मदीना सल्लल्लाहु तआला अलैहि वसल्लम को हदीये में यानी गिफ्ट में दूध भेजा गया जिसे आप सल्लल्लाहु तआला अलैहि वसल्लम ने असहाबे सुफ्फा अलैहिम रिद्वान को भी पिलाया और खुद भी नोशे जान फरमाया यानी पिया। अब इसमें मुतलकन दूध है, तस्करा नहीं है कि बकरी का है गाय का है किसका है। अलबत्ता ये कि सबसे पहला दूध जो है ना ये तो है माँ का दूध इंसान के लिए, वो जानवरों को भी माए पिलाती है दूध, और ये दूध माँ का दूध ये सिर्फ वो दूध पीता बच्चा जिसको बोलते हैं वो 2 साल तक उसको माँ पिलाएगी, 2 साल से ऊपर नहीं पिला सकती, गुनाहगार होगी पिलाएगी तो, यानी कि 2.5 साल तक अगरचे वो बच्चा दूध पी ले किसी औरत का اور اس کے بیٹا نہ بھی ہو تو حرمت نکاح تو ثابت ہو جائے گی کہ اب وہ اس کے بھائی بہن جو دوسرے ہیں اس سے نکاح تو نہیں کر سکتا اس کی اولاد سے جس کا دودھ پیا ہے. مدت ہے 2.5 سال 30 مہینے, لیکن پلانا صرف 2 سال تک اجازت ہے دودھ پلانے کی. دودھ کون سا, یعنی کہ آج کل دودھ تو واقعی طرح طرح کے آتے ہیں, اور ظاہر ہے کہ وہ جو اصل چیز ہوتی ہے وہ اصل ہوتی ہے. تو جو اصل دودھ اور اصل غذائیں کھا کر جانور سے حاصل کیا گیا اس کی افادیت اپنی جگہ پر ہوگی. جیسے کہ اب ایک بکری ہے وہ فارمی ہے, اور وہ فارمی طور پر اس کو کچھ غذائیں بھی دیتے ہوں گے, انجیکشن بھی دیتے ہوں گے تاکہ اس کی چربی بھی بنے, اس کا دودھ بھی بڑھے. تو ایک تو اس دودھ کی غذائیت, اور دوسرا وہ بکری یا وہ گائے یا وہ بھینس کہ جو چرے اور چر کر دانتوں سے کھینچ کھینچ کر وہ گھاس کھائے اور ورزش ہو اس کی اور ہر طرح کا گھاس کھائے, در اس کا دودھ اور اس کا گوشت غذائیت میں فارمی کے مقابلے میں اچھا ہوگا. تو انسانی عقل بھی تسلیم کر سکتی ہے. جیسے مرغی کو لے لیں آپ, فارمی مرغی, اب وہ 6 ہفتے میں 6 مہینے کی سائز کی اس کو یہ لوگ کرتے ہیں ترکیب فیڈ کھلا کر. اب فیڈ میں جو الا بلا ہوتی ہے المان والا فیز, تو اس کی تو وہ نقصانات جو نیٹ پر آپ کو مل سکتے ہیں کہ فارمی مرغی کے کیا کیا نقصانات ہیں. تو مرغی بھی وہ اچھی ہوتی ہے جو دیسی ہو. خیر اب ہم فارمی مرغیاں رنگین کر کے دیسی بنا کر بیچتے ہیں, کہ وہ دیسی نہیں ہوتی, یہ دھوکہ کرتے ہیں. دیسی مرغی بھی وہ اچھی جو آزاد گھومتی ہو, جیسے دیہاتوں میں گھومتی رہتی ہیں, ادھر بھاگتی ہیں, جمپ مار کے درخت پہ بیٹھتی ہیں, پھدکتی رہتی ہیں, دانے چنتی ہیں, چگتی ہیں, یہ اچھی ہوتی ہے. یہ دودھ پیتا مدنی منا, یہ مکتبۃ المدینہ کا ایک مختصر سا رسالہ ہے جو جس میں سچی کہانیاں ہیں بچوں کے لیے, لیکن یہ بڑوں کے لیے بھی ظاہر دلچسپ ہے. اس کے آخری صفوں پر دودھ کے بہت سارے مطلب میں نے کہ مدنی پھول ہیں, آپ کی معلومات میں بے حد اضافہ ہو جائے گا اس کو پڑھیں گے تو, اور دلچسپ پائیں گے انشاءاللہ. آپ شروع کریں گے تو شاید ایسے بھی ملیں گے کہ جو اس کو چھوڑنا پسند نہیں کریں گے, یار پہلے پورا پڑھ لو. پھر اس میں جگہ جگہ وہ خوبصورت تصویریں بھی بنی ہوئی ہیں, پیارے نبی کا پیارا ہاتھ, تو اس طرح وہ جگہ جگہ دلچسپیاں, پرندے کو تیر مار رہے تھے. تو یہ پڑھیں گے نا آپ کو تو کل صفحے اس کے 46 ہیں یا 48 47, لیکن یہ کہ بیچ بیچ میں تصویریں بھی اس طرح ہیں, بہت دلچسپ انشاءاللہ اس کو پائیں گے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
امیر علیہ السنت سے عرض ہے کہ اگر ایک آدھ حکایت آپ ہمیں سنا دیں تاکہ ہماری دلچسپی بڑھے کہ اس کے اندر کیا کیا مدنی پھول ہیں.
پہلی حکایت ہے دودھ پیتے مدنی منے نے بات کی. رسول پاک صلی اللہ تعالی علیہ وآلہ وسلم مکہ شریف کے ایک گھر میں موجود تھے کہ ایک آدمی آپ صلی اللہ تعالی علیہ وآلہ وسلم کی خدمت میں ایک منے کو کپڑے میں لپیٹ کر لایا جو اسی دن پیدا ہوا تھا. رسول اکرم صلی اللہ تعالی علیہ وآلہ وسلم نے اس منے سے پوچھا میں کون ہوں, وہ بولا آپ اللہ کے رسول ہیں. رسول پاک صلی اللہ تعالی علیہ وآلہ وسلم نے فرمایا تو نے سچ کہا, اللہ تعالی تجھے برکت دے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد. ایک اور منے کی آپ کو حکایت بتاتا ہوں. ایک مدنی منا نے ایک بچہ پیر شریف کو صبح صادق کے وقت پیدا ہوا. پیدا ہوتے ہی اس نے اللہ اللہ کرنا شروع کیا, اس کے ہونٹ ہل رہے تھے اور سنا گیا تو وہ اس کے اللہ 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 وہ آواز آ رہی تھی. اچھا, اور وہ تاریخ تھی رمضان شریف کی پہلی, دن بھر اس مدنی منے نے دودھ نہیں پیا ماں کا. جب سورج غروب ہوا تب جا کر اس نے کہیں دودھ پیا. کون اس کا نام جانتا ہے آپ میں سے؟ ماشاءاللہ بہت سارے عاشقان غوث اعظم اس مدنی منع کا نام جانتے ہیں. سبحان اللہ. ان سب کو بغداد بھیج دینا چاہیے. غوث باغ کی محبت نہ ہوتی تو پتہ کیسے چلتا کہ ان کو مطلب یعنی کہ یہ کس کا اس کا نام کیا ہے مدنی منع کا. اس مدنی منع کا نام ہے عبد القادر, جس کو ہم کہتے ہیں غوث اعظم دستگیر.
مرحبا یا غوث اعظم, 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 مرحبا یا غوث اعظم. پیدا ہوتے ہی رکھے رمضان میں روزے دن میں دودھ, پیدا ہوتے ہی رکھے رمضان میں روزے دن میں دودھ کا نہ ایک قطرہ پیا یا غوث
حبیب صلی اللہ علی محمد.
عبد الرحمن اتاری اٹلی کے شہر بریشیا سے. پیارے باپا جان کی بارگاہ میں سوال عرض ہے کہ کیا چشمہ پہن کر نماز پڑھی جا سکتی ہے؟ جواب ارشاد فرما دیجیے.
چشمہ اگر سجدے میں رکاوٹ نہیں بنتا, کیونکہ پیشانی اس طرح جمے سجدے میں کہ زمین کی سختی محسوس ہو, اور ناک نہیں, ناک کی نوک نہیں بلکہ ناک کی ہڈی لگنا یہ واجب ہے, تو اگر پیشانی اچھی طرح جم جاتی ہے, ناک کی ہڈی بھی دبانے سے سجدے کی مطلب لگ جاتی ہے زمین پر ہڈی, تو پہننے میں کوئی حرج نہیں. واللہ تعالی اعلم ورسوله اعلم عز وجل, وصلی اللہ تعالی علی وآلہ وسلم. صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
میرا نام انور شہزاد ہے اور میں آرسوٹ انسٹیٹیوٹ کے اندر لائبریری انچارج ہوں. میرا آپ سے سوال ہے, اگر کوئی شخص تنہائی میں نماز نہیں پڑھتا مگر باپ یا بزرگ کے سامنے نماز پڑھ لیتا ہے, کیا یہ شخص ریاکاری کر رہا ہے؟ کیا اس شخص کی باپ یا بزرگ کے سامنے پڑھے جانے والی نماز قبول ہو جائے گی؟ رہنمائی فرما دیجیے. شکریہ.
اگر واقعی ایسا ہے کہ وہ نماز ورنہ پڑھتا ہی نہیں, پڑھی مطلب کسی اور کو دکھانے کے لیے ہے, یہ نہ ہوتا تو یہ پڑھتا ہی نہیں, تو یہ ہے تو ریاکاری. بہار شریعت جلد اول صفحہ نمبر 499 مسئلہ نمبر 123. پورا ریا, مکمل ریا یہ ہے کہ لوگوں کے سامنے ہے اس وجہ سے پڑھ لی, ورنہ پڑھتا ہی نہیں, یعنی نماز پڑھتا ہی نہیں. اور اگر یہ صورت ہے کہ تنہائی میں پڑھتا تو مگر اچھی نہ پڑھتا اور لوگوں کے سامنے خوبی کے ساتھ پڑھتا ہے, تو اس کو اصل نماز کا ثواب ملے گا اور اس خوبی کا ثواب نہیں. اور ریا کا استحقاق عذاب بہرحال ہے, ریا پر عذاب ملے گا. تو اس میں وہی بات ہے جو میں نے ابھی عرض کی تھی کہ اگر وہ اس کے کوئی بھی نانا ہے ابو ہے اس کے لیے یہ نماز پڑھا گئی, نہ ہوتے تو نماز نہ پڑھتا, इनको दिखाने के लिए ये नमाज पढ़ रहा है। तो यह पूरी रियाकारी फर्ज अदा हो जाएगा मगर गुनाहगार होगा। वल्लाहु तआला अअलम व रसूलुहु अअलम अज़्ज़ व जल्ला व सल्लल्लाहु तआला अलैहि वसल्लम सल्लू अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद।
इमरान अत्तारी हिंद के शहर सूरत गुजरात से अर्ज कर रहा हूँ। मुर्शिद पाक की बारगाह में मेरा सवाल है कि नफ्स को काबू करने के लिए कोई अमल बता दे।
नफ्स को काबू करने का अमल ये कि नफ्स जो कहे उसकी आदमी खिलाफ वर्जी करे। सल्लू अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद।
अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातहू।
व अलैकुम अस्सलाम व रहमतुल्लाहि व बरकातहू।
प्यारे सोने मुर्शिदी मोहम्मद शाहरुख अत्तारी बूंदी राजस्थान हिंद अमानी काबीना से अर्ज कर रहा हूँ। प्यारे मुर्शिदी आपकी बारगाह में मेरा सवाल है, इमाम साहब या हाफिज साहब तरावी पढ़ाने वाले जब अल्लाहु अकबर कहते हैं उसके बाद जो वफ़ो होता है सना पढ़ने का, जो मुक्तदी होते हैं वो सना पढ़ते हैं, तो मुक्तदी आधी सना पढ़ते हैं उसी बीच इमाम साहब किरात करना चालू कर देते हैं, तो इस सूरत में क्या सना को रोक दी जाए या मुक्तदी सना को पूरी पढ़े, इसकी रहनुमाई फरमा दीजिए।
मसला यही है कि जो ही इमाम किराअत शुरू करे सना अधूरी छोड़ दे, जहाँ तक पहुँचा वहीं रुक जाए। वल्लाहु तआला अअलम व रसूलुहु अअलम अज़्ज़ व जल्ला व सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम सल्लू अलल हबीब सल्लल्लाहु तआला
मोहम्मद आसिफ अत्तारी हिंद के शहर आगरा से अर्ज कर रहा हूँ। बापा की जान की बारगाह में सवाल ये है कि गर्मी के सख्त मौसम में रोजे रखने का आसान नुस्खा अता फरमा दीजिए।
देखो तो कबाब समोसे और शहरी में पराठे और मलाई का अगर जहन है तो मेरे पास इसके लिए कोई आसान नुस्खा नहीं है, बाकी आसान नुस्खे बहुत हैं। जो खाना पीना इत्तेदाल के साथ खाए, दरमियाना, ज्यादा तेल मसाला ना हो और डट के ना खाए, कम खाए, और इफ्तार में सिर्फ खजूरों और पानी पर गुजारा करे, फिर भले तर मगरिब के बाद अल्लाह ने जो दिया है वो खाए, लेकिन जब भूख हो बाकी अपना हाथ खींच ले और नर्म गिजा खाए। मसलन खिचड़ी नर्म गिजा मानी जाती है, खिचड़ी और दही बेहतरीन गिजा, लेकिन रमजान मुबारक में इफ्तार में शायद ये उतरेगी नहीं, गलेगी नीचे, अगरचे ये बगैर धक्का मारे मरीज को भले उतर जाए लेकिन नफ्स उतरने नहीं देगा। तो चलो गोश्त चावल जो अल्लाह ने दिया वो खा लें, रोटी खा लें, लेकिन रोटी थोड़ी हेवी होती है चावल के मुकाबले में, गर्मी में चावल मुफीद है, भले रोटी खा लें। तो इस तरह आप खाएंगे, फिर बीच रात में लेकिन दही का इस्तेमाल करें। हाँ, दही का इस्तेमाल, अगर आपको दही चलता है तो बेशक पाव आधा किलो भी खा लें हम अगर चाहें तो, मगर वही भूख के अंदर अंदर ये सब निमटाना है, यानी कि आप वो पेट भर के खा लिया, आप बोला मदनी चैनल पर नुस्खा मिला था आधा किलो दही भी चढ़ा लूं ऊपर, तो फिर डॉक्टर की दुआ या अल्लाह मेरी रोजी में बरकत दे, ये हो सकता है कि आप उसकी कबूलियत का सबब बने। तो ये एहतियातें, फिर रात में खाने पीने से बचना है, अगर कोई इक्का दुक्का सेब खा लिया ठीक, या कोई चाय पी ली, लेकिन चाय है ना, चाय भी अगर दूध पत्ती चाय हेवी होती है या नुकसानदेह भी होती है, हकीमों के यहाँ मतलब इसकी वो बड़ी मतलब मैंने मजम्मत सुनी है, वो लाइट चाय हो हल्की फुल्की तो ये मुनासिब होती है, कड़क चाय नहीं। अब सहरी में भी अगर दही खिचड़ी हो जाए तो मदीना मदीना, या उसी तरह हल्की फुल्की गिजा, मगर हल्की फुल्की की पहचान नहीं है, यानी तले हुए ना हो, खजला फेनी की दुकान के करीब से आपको गुजरना नहीं है। अगर रमजान मुबारक को और गर्मियों में आप अगर यूं गुजारना चाहते हैं कि यूं पेट आपको सुनाता ना रहे सदाएं, तो खजला फेनी मिठाइयां कबाब समोसे पकोड़े ये तली हुई जितनी भी डीप फ्राई गिजाएं पराठे मलाई और ये फास्ट फूड ये इन सब को अगर आप भुला देंगे ना रमजान शरीफ में पिज्जे वगैरह जो भी इस तरह की चीजें हैं ये अगर इसको भूल जाए और जो मैंने दो तीन आपको गिजाएं दी ना लाइट लाइट अगर ये आप खाने में कामयाब होते हैं तरबूज इस्तेमाल करें अगर सहरी में तरबूज इस्तेमाल करें ना कुछ ना खाए एक बात है कोई तरबूज खाए अगर वो दिन गुजारने पर कादिर हो इतनी कवी हो तो उसको दिन भर इंशाल्लाह प्यास नहीं लगेगी लेकिन ये कि वो पेट भर के तरबूज खाकर दिन गुजारना मुश्किल हो जाएगा दो घंटे में तकरीबन हजम हो जाता है ये भी आपके जहन में रहे लेकिन वक्फे से तरबूज भी खा ले जब तरबूज खाए तो चावल ना खाए ये तबीबों की तहकीकें होती हैं और खाने से दो घंटे पहले खाए तरबूज दोनों गुड़बुड़ ना करे फिर लड़ाई हो गई तो मुझे नहीं बोलना आपस में तरबूज और दीगर गिजाओं की इस तरह अगर आप मोहतात अंदाज में अगर रमजान शरीफ में चलेंगे ना यार खाने पीने के दिन बहुत पड़े अगर जिंदा बच गए तो रमजान में खाना नहीं है लेकिन बस प्रॉब्लम यह कि रमजान ही में खाना है सारा साल खाए ना खाए सहरी में इसलिए डटके खाते हैं कि सारा दिन नहीं खाना और इफ्तार में इसलिए डटके खाते हैं कि सारा दिन नहीं खाया तो अब कहां से फिर पेट सही रहेगा ये मैं सही बोलता हूं आप किसी भी डॉक्टर को पूछ ले डॉक्टरों के यहां रमजान शरीफ के आखिरी दिनों में भीड़ हो जाती है इसीलिए वो ज्यादा खाते हैं ये बीमार पड़ते हैं बेचारे यहाँ एतिकाफ में अभी तो सब ताजा दम होंगे कमोबेश आहिस्ता आहिस्ता शायद क्योंकि खाने के बाद मूवमेंट नहीं मिलती पैदल चलना ये वो नहीं मिलता हम लोग तो खैर जो खाना बनाते हैं हम मेरी दरखास्त तो यही होती है तेल मसाला कम आधा उधा कर दें ये लोग बाजों का बातें करते होंगे कि यार यूं नहीं यूं लेकिन आप सेहतमंद रहेंगे तो इबादत करेंगे एहतिकाफ आपका दुरुस्त तरीके पर गुजरेगा वरना लोग आपको बिरयानी की देगे भी खिलाएंगे ऐसी बिरयानी के एक ही बार खाएं और पड़े रहे फिर बिस्तर पे उल्टे क्लिनिक भी हमारे पास है इलाज भी मुफ्त है लेकिन जाहिर रमजान का मकसद जो है ना वो फौत हो सकता है कि असल मकसद इबादत का वो नहीं मिलेगी मुश्किल है तो इसलिए वो बिरयानी जरूर खिलाते हम लेकिन मेरा जो इनको अब ये कुछ 19-20 हो जाता होगा तो मैंने जो अर्ज किया हुआ है वो यही है कि कम से कम तेल मसाला भले ज्यादा टेस्टी ना हो लेकिन बहरहाल इबादत में हमारी मदनी कामों में मदनी मुजाकरों में सब जगह दिल तो लगे एतिकाफ में तो ये 20 दिन में तो फिर भी गनीमत रहता है फिर जो आखिरी 10 दिन आते हैं ना तो बाहर से कबाब समोसे खाकर आते हैं ये खांस खांस करो सब अभी खांसेंगे नहीं इनमें भी होते हैं कबाब समोसे वाले ये बाजार से मंगवा के खाते हैं तो फिर ये खांसेंगे वैसे भी खांसी हो जाती है बाजू का लेकिन मैं ज्यादातर के हिसाब से बोलता हूँ कि ज्यादातर वो लोग खांसते हैं कि ये कबाब समोसे खाते हैं पकौड़े खाते हैं फिर पानी ठंडे में ठंडा यख पानी गला क्या करेगा बेचारा रबड़ जैसा नाजुक तो गला होता है ये फिर डैमेज तकलीफ ये बुखार बाजू का फिर पेट में तकलीफ तो मैंने जो अर्ज किया उस तरह अगर आप करेंगे ना लालच में नहीं पड़ेंगे खाने पीने के तो इंशाअल्लाह अज़्ज़ोजल आप खुद देखेंगे रमजान कैसा मदीना मदीना गुजरता है नमाजों में कैसा दिन लगता है तिलावत में कैसा दिन लगता है और कितनी देर तक वुजू कायम रहता है ये सब नाजरीन के लिए मैं ये मदनी फूल कबूल फरमाए और खुसूसन मोतकिफिन के लिए साहिल ने तो बहरहाल वो मोतकिफ हो ये जरूरी नहीं है जनरल सवाल किया था गर्मी के ताल्लुक से जिमनन मैंने आप सबके लिए अर्ज कर दिया मोतकिफिन के लिए भी अर्ज कर दिया घरों में भी एहतियात करें जहां भी हो दुनिया में आप एहतियात करेंगे कम खाएंगे जिंदगी भर अगर कम खाएंगे तो आप फायदे में रहेंगे यहां तक कि तबीबों ने जो वो किया प्रैक्टिकल जैसे चूहे पे बड़ा प्रैक्टिकल करते पता नहीं इंसानी निजाम इन्हेजाम से उसका कुछ ताल्लुक लगता है इनकी तहकीक में तो बास चूहों को इन्होंने खूब डट के खिलाया जितना खाना चाहिए कुछ चूहे ऐसे रखे जिनको इन्होंने थोड़ा थोड़ा दिया भूख बर्दाश्त करने की तरकीब दी इनको वो इन पर निगरानी करते रहे। तो यूं समझो कि ये जो है ना, जो भूखे रखे चूहे, ये खाने पीने वाले चूहों के मुकाबले में 3 गुना देर तक जिंदा रहे। समझो कि वो चूहा अगर 1 महीने में मर गया तो ये 3 महीने के बाद मरे जो कम खाया। यूं एक मतलब कम खाने से वो उम्र बढ़ती है, ये इन लोगों का साइंस वालों का ये तहकीक है। तो ये बात तहकीक इनकी अच्छी होती है, हर तहकीक सही भी नहीं होती, हर तहकीक गलत भी नहीं होती है, ये सब जन्नियात, ये बदलती भी रहती है। लेकिन ये तो हकीकत है, हदीसों में तो वो कम खाने की इतनी तरगीब है, इतनी तरगीब है, और तसव्वुफ की कोई किताब ऐसी नहीं मिलेगी जिसमें कम खाने की तरगीब ना हो और भूख के फजाइल ना हो। और तसव्वुफ का तो चैप्टर समझो कि वो पूरा हो ही नहीं सकता जब तक उसमें भूख के फजाइल का तस्किरा ना हो। तसव्वुफ की समझो, तसव्वुफ का अहम हिस्सा है भूख, जिसके खिलाफ हमारा ऐलान है जंग है भूख के खिलाफ। खाओ पियो जान बनाओ, हमारा नारा ये है। और फिर ये हम लोग नहीं कर सकते इबादत, कमा को दिल नहीं लगता, दिल सख्त हो जाता है। बगैर भूख के खाने से दिल सख्त होता है, दिल सख्त होता है तो फिर जिमनन बहुत सारी तबाहकारियां हैं इसकी, बहुत बुराइयां। अल्लाह हम सबको महफूज रखे, मुझे भी महफूज रखे, आपको भी महफूज रखे। हमारे यहाँ ये वैसे अभी तो आज चांद रात है, ये माहौल बना हुआ है पिछले 5 सालों से कि बाद इस्लाम भाई एतिकाब में आधी रोटी खाते हैं, सहरी में आधी रोटी, और इसी हिसाब से चावल में आधी रोटी का तो हिसाब नहीं हो सकता। इफ्तार में हमारे चावल होते हैं, फैजान मदीना की बात कर रहा हूँ, आलमी मदनी मरकज की, और ये जो पाबंदियां पकाने पर, और ये यहीं की बात करता हूँ, बाकी अब वो दूसरे मुल्कों या दूसरे शहरों का मुझे कुछ ज्यादा पता नहीं है, एतमाद भी नहीं है इन लोगों पर कि ये मेरी बात मानेंगे। मैं बाप्पा जरूर हूँ, नारे में तो जान भी कुर्बान है, लेकिन नफ्स कुर्बान करे तो ये कहाँ से ढूंढेंगे ऐसे दीवाने, तो बहुत मुश्किल है। तो वल्लाह वालम, हो सकता है पैगाम आता है कि हम भी ऐसा ही करते हैं, यूके वाले बोले कि हम रमजान शरीफ में फास्ट फूड हमारे एहतिकाब में दाखिला बंद होता है, उनका नो एंट्री का बोर्ड लगा होता है। अल्लाह करे ऐसा हो जाए, काश वो दिन भी आ जाए। खैर, तो इस तरह मतलब ये कि आधी रोटी की तहरीक चलती है, पौन रोटी वाले भी होते हैं, तो बाद एक रोटी वाले भी होते हैं, तो मुमताज जो आधी रोटी। तो ये इनकी इनके फिर वो बाजों का तस्वुरा सुनने वाले होते हैं, इतने अच्छे अच्छे तस्वुरात होते हैं कि हमारी ये बीमारी चली गई, हमारी वो बीमारी चली गई, वजन जो होते हैं उनके कम हो जाते हैं, जो वजनी होते हैं साईं भाई उनके वजन बाजों के कम हो जाते हैं, और वजन ज्यादा होना ही भी जाहिर मर्ज है। ऐसे मौके पर किसी वजनदार की तरफ देखना नहीं चाहिए, उसका दिल दुख सकता है, ईजा हो सकती है उसको। अगर आपने देख लिया है ईजा देने वाली नजर से, ईजा देने वाली नजर से मुराद मुस्कुरा कर यूं किया है, तो जाहिर दिल तो ईजा तो होगी उसको, या उसको यूं मुस्कुरा कर कहा है, ये तो इससे बहुत बड़ी ईजा हुई होगी, तो आप माफी मांग लेना और आइंदा ऐसा करना नहीं हो तौबा भी कर लेना। ऐसे मौके में जाहिर किसी फर्द को नहीं कह रहा, वो जनरल कहता हूँ, कहता ही रहता हूँ। अल्लाह ताला हम सबको सेहत दे ताकि हम इबादत कर सकें अच्छी तरह, वरना सेहत किस काम की? सेहत तो गुना भी करवाती है, लेकिन वो सेहत किस काम की? सेहत वो के जो इबादत पर हमारे लिए कुव्वत का बाइस बने। तो आप में से भी है कोई आधी रोटी पौनी रोटी की तरकीब का? कौन कौन नियत करता है आधी रोटी? इधर रोटी वाजिबी सर होती है, बहुत छोटी भी नहीं होती, बहुत बड़ी भी नहीं होती, आधी रोटी। तो आधी रोटी और सालन वाजिबी सा, लेकिन बादों का सालन का इस्तेमाल जो है ना बड़ा, जिसको यूं मुने आम अल्फाज में जालिम इस्तेमाल होता है, इतना शोरबा खाते हैं, इतना मसाला, तो फिर वो आधी रोटी उसको फायदा शायद ना करे, मसाला ज्यादा खतरनाक होता है। आधी के बदले पौनी भी रोटी खा ले, मसाला कम खाए, तो मसाला और अंदर पेट में ज्यादा तबाही मचाता है, जो मेरा अंदाजा है, वाजिबी सा हो मसाला। और पौन रोटी वाले कितने? आधी के बाद पौन, 1/3 में तो बिल्कुल शायद, पौन रोटी, पौनी रोटी, आधी यानी एक रोटी के 4 टुकड़े कर ले तो 3 टुकड़े वाले, वो 2 टुकड़े वालों ने हाथ उठाया, 3 टुकड़े वाले पौन रोटी कौन कौन सहरी में? پیچھے سے لبیک. ماشاءاللہ. اچھا ایک روٹی والے پہ ایک سے زیادہ نہیں ہے نا, ایک روٹی. ماشاءاللہ ایک روٹی. بوٹیوں میں احتیاط کرنی ہے, بعض بوٹیاں بہت کھاتے ہیں. اچھا بوٹیاں بھی بےچارے پھر جب چونکہ بوٹیوں کی ہرس زیادہ ہوتی ہے تو بوٹیوں کے ساتھ پھر انصاف نہیں کر پاتے, وہ ہڈیوں کے ساتھ بوٹی چھوڑ دیتے ہیں تھوڑا نوچانے. میں نے دیکھا عوام جو ہوتے ہیں خاص کر یا بالکل مدنی ماحول سے وہ واسطہ نہیں پڑا ہوتا, یہ اتنی ہڈیوں کا ڈھیر لگاتے ہیں, یعنی ہڈیاں کیا بوٹی سمیت وہ اتنا ڈھیر لگاتے ہیں. میں مطلب اب کس کو میرے قریب اگر ایسا کرتے ہیں پیچھے کیا کرتے ہوں گے خدا بہتر جانے. تو یہ مطلب یعنی انصاف کریں گے کہ گھر میں اس طرح بوٹیاں کھاتے ہیں, یعنی آپ نے 400-500 روپے کی بوٹیاں پھینک دی دسترخوان پر, آپ کو آخرت کا خوف نہیں ہے, آدھی آدھی بوٹی چنی ڈال دی, چاول کے دانے لگے ہوئے ہیں مسالے لگے ہوئے پھینک دی, گھر میں کوئی سرا نہیں کھائے گا. ارے مہنگائی ہے, مہنگائی نہ ہو تب بھی مطلب اتنی بوٹیاں گھر میں کون کھائے گا یار جو اس طرح پھینکے گا. تو جتنی گھر میں کھاتے ہیں آپ اسی کو پیش نظر رکھ لیں. تو اس لیے وہ آپ بوٹی کھائیں. دیکھو بوٹیوں کی سائزیں ہوتی ہیں, گھریلو بوٹیاں جو ہوتی ہیں وہ چھوٹی چھوٹی ہوتی ہیں, اور یہ دیگوں کی بوٹیاں نہیں ہوتی بوٹے ہوتے. تو اس حساب سے جیسے گھریلو بوٹی ہے تو ایک یا دو بندہ کھا لے. میری تو عادت ہے کہ میں عام طور پہ ہڈی والی بوٹی لیتا ہوں. ہڈی والی بوٹی میں فائدہ یہ, ایک تو وہ دل بدار وہ اپنوں نے بہت بڑی بوٹی اٹھائی, وہ بہت تو نفس بھی سمجھتا ہے میرے کو کب تک بیوقوف بنائے گا, لیکن خیر وہ ہڈیوں والی بوٹی میں ایک تو نوچنے میں دیر لگتی ہے, اس میں تھوڑا آدمی آہستہ کھاتا ہے, یہ فائدہ ہے اس میں, اور بوٹی کم جائے گی پیٹ میں. پکی ہوئی بوٹی جو ہے نا, یہ تو میں نے طب کی کتاب میں پڑھا ہے کہ یہ بوٹی جب یہ پک جاتی ہے تو اس کی غذائیت تو ساری ہنڈیا میں آ جاتی ہے. اب یہ بوٹی جو ہے نا یہ پیٹ کو تباہ کرنے کے لیے باقی رہ گئی ہے, میں نے پڑھا ہے. اللہ بہتر جانے. دیکھو طبیبوں کی باتیں 100% درست تو یہ ضروری نہیں ہے, لذت ہم کو اسی بوٹی میں آتی ہے, لیکن یہ اس کو دیکھ لیں آپ. تو جتنا ہو سکے کم بوٹی کھائے, ایک دو, چھوٹی ہو تو دو کھا لیں, بوٹا ہے تو ایک بھی, بوٹا تو بعض وقت بہت بڑا ہوتا ہے, ایک بھی نہ کھایا جا سکے ایسا ہوتا ہے. یہ موقع کی مناسبت سے اپنا پیٹ سمجھ کر کھائیں, پرایا پیٹ سمجھ کر نہ کھائیں, ڈر ڈر کے کھائیں. آپ صحت مند انشاءاللہ رہیں گے, اور انشاءاللہ آپ کو یہ آپ دعوت اسلامی کو دعا دیں گے کہ یار ہم اچھے اعتکاف میں پہنچے تھے, یار ہم کو تو انہوں نے کھانا سکھا دیا, آج تک ہم کو پتہ نہیں تھا کیسے کھاتے ہیں یار, آئے دن بیمار. اب تو الحمدللہ بڑا پیریڈ, بہت پیریڈ مل گیا, جب دیکھو نزلہ, جب دیکھو کھانسی, جب دیکھو پیٹ میں گڑبڑ, تو بڑا مطلب یعنی کہ لانگ ٹائم تک یعنی اس کا پیریڈ بڑھ جائے گا. دائمی نزلہ اگر ہوا اور آپ نے میرے نسخے پر عمل کیا, دائمی نزلے کا علاج نہ ڈاکٹر کے پاس ہے نہ حکیم کے پاس ہے, آپ ٹرائی کر لیں. آپ اگر میرے نسخے پر عمل کریں گے انشاءاللہ آپ کا دائمی نزلہ چلا جائے گا, تجربہ ہے میرا, اس سے چلا جاتا ہے ایک دم, اس کا پیریڈ بڑھ جائے گا. پہلے ہر ہفتے ہوتا تھا, تو اب دو ہفتے کے بعد ہوگا, ایک مہینے کے بعد ہوگا, دو مہینے کے بعد ہوگا, ہر مہینے ہوتا تھا دو مہینے کے بعد ہوگا, پھر 6 مہینے کے بعد ہوگا, ایک سال بھر کے بعد ہوگا, اس طرح آپ دیکھ لیں, اس کو ٹرائی کر لیں انشاءاللہ. کھا کر پھنسنا ہی پھنسنا ہے, جتنا کھانے میں احتیاط کریں گے انشاءاللہ فائدہ اٹھائیں گے. واللہ تعالی اعلم ورسوله اعلم عز وجل, وصلی اللہ تعالی علیہ وآلہ وسلم, صلوا علی الحبیب صلی اللہ تعالی علی محمد.
یہ ارشاد فرمائیے کہ جب ماہ رمضان کی آمد ہوتی ہے تو اس وقت ایک تعداد شاید ہوتی ہے کہ جو بہت اچھی اچھی نیتیں کرنے میں کامیاب ہو بھی جاتی ہے, یعنی رمضان المبارک کا مہینہ آیا ہے, پورا ایک پارا قرآن روز پڑھوں گا اور ماہ رمضان میں پورا قرآن ختم کروں گا اور یوں یوں نمازیں پڑھوں گا اور یہ عبادتیں کروں گا وغیرہ وغیرہ, حتیٰ کہ تراویح کی بھی نیتیں بہت ماشاءاللہ شاندار, لیکن دیکھا یہ جاتا ہے کہ آہستہ آہستہ چند ہی روزوں میں ہی نمازیں, جماعتیں, تراویح, تلاوت, ان سب میں کمی آنی شروع ہو جاتی ہے. یہ اس کو کیسے مطلب کہ مطلب یہ شاید ہم کہوں کہ اگر یہ ہر سال رمضان کی ہمارا ایک انداز ہے تو ہو سکتا ہے غلط نہ ہو, تو جو مطلب کہ ایک عزم اور ایک ہمارا جو جذبہ ظاہر ہوتا ہے یکم رمضان المبارک کو، یہ آگے رہے یا اس میں اضافہ ہوتا رہے، کو اس کی کوئی صورت اگر آپ ارشاد فرمائیں؟
دراصل وہ سارا سال جو ہے نا وہ عبادتوں کا ذہن نہیں ہوتا، اب رمضان المبارک یوں ماہ عبادت ہم اس کو کہیں تو حرج نہیں ہے، لیکن حقیقت یہ ہے کہ زندگی کا ہر لمحہ لمحہ عبادت ہے مومن کے لیے، مسلمان کے لیے، تو رمضان المبارک جو نا وہ عبادت بڑھانے کا مہینہ ہے، عبادت تو سارا ہی سال کرنی ہوتی ہے، تو اب سارا سال چونکہ قرآن کریم کھول کر نہیں دیکھتے، سارا سال نمازوں میں وہ ذوق نہیں ہوتا جنرلی، تو اس لیے وہ رمضان شریف میں ایک جوش تو پیدا ہوتا ہے، تو زمانے سے دیکھا ہوا ہے کہ جیسے آج چاند رات تھی نا مسجدیں ایسی تراویح میں آباد ہوئی ہوں گی، بس پھر کیا، کل ہو سکتا ہے کچھ کمی، پرسوں اس سے کمی، پھر بس وہی امام صاحب ہوں گے اور لگے بندے جو مقتدی ہوتے ہیں وہ لگے رہیں گے، کمی آ جاتی ہے، پھر یہ بڑھتے بڑھتے یہ آخری جب ختم قرآن ہوتا ہے نا 27ویں کو، کہیں 25ویں کو بھی کرتے ہیں، بیچ میں بھی کرتے ہیں، تو اس میں یہ لوگ جمع ہو جاتے ہیں، یہ ایک پرابلم ہے، البتہ نمازوں کی تعداد عام دنوں کے مقابلے میں رمضان الوار میں بڑھ جاتی ہے، جو سارا سال نہیں پڑھتے وہ بھی رمضان میں نمازیں پڑھتے ہیں، تو اب یہ کہ عبادت کے فضائل پر نظر رکھے نا، کہ عبادت کی سیدھی سیدھی فضیلت یہ ہے کہ اس کے بدلے جنت ملے گی، یہ ہے، اب اس کے بدلے ملے گی، اس کے بدلے ملے گی، وہ فضائل اپنی جگہ پر ہے، لیکن ہر عبادت یعنی ہر نیکی کا صلہ جنت ہے، ایک نیکی قبول ہو جائے رب کی بارگاہ میں سمجھو اس کا صلہ تو جنت ہی ہے، اور سب سے جو بڑی نیکی ہے نا، اہم ترین نیکی، اور جو مطلب بنیادی نیکی، وہ ہے ایمان لانا، ہے تو نیکی نہیں، تو یہ قبول ہو گئی، ان مانو کر کے ایمان پر خاتمہ ہو گیا، اب بہت گناہ کیے معاذ اللہ، اس کو سزا بھی ملی، عذاب بھی ہوا، بالآخر ملے گی تو جنت نا، ایمان کی نیکی اہم اور بنیادی نیکی ہے، تو ہر نیکی کا صلہ جو ہے وہ ہے جنت، اس کا بدلہ، اب جتنی نیکیاں زیادہ ہوں گی سر اتنے فوائد زیادہ ہوں گے، درجات بلند ہوں گے وغیرہ وغیرہ، تو اس لیے وہ عبادت اللہ کی رضا کے لیے کرے، اس کی رحمت سے امید رکھے کہ وہ اپنے فضل و کرم سے قبول کرے گا، اس کی رحمت پر نظر رکھے، لیکن اس نیکی کو ہمیشہ یاد رکھے کہ اپنی نیکیوں کو کم سمجھیں، کبھی بھی یہ نہیں سوچنا کہ میں نے بہت نیکیاں کی، اتنے قرآن ختم کیے، تراویح پہلی صف میں ادا کی، پانچوں نمازیں پہلی صف میں میں نے رمضان شریف میں ادا کی، تو یہ سب نہیں ذہن میں ہو، یہ ذہن میں رکھنا ہی نہیں ہے، نیکیاں کیے جانا ہے اور اس کو ہمیشہ کم سمجھنا ہے کہ میں نے بہت کم نیکیاں کی ہیں، مجھے بہت ضرورت ہے نیکیوں کی، بہت حاجت مند ہوں، سب سے زیادہ مجھے ہی حاجت ہے نیکیاں کرنے کی، یہ ذہن بنا رکھے، تو انشاءاللہ عزوجل اب نیکیاں کرنے والے بنیں گے، پھر نیک صحبت، پرابلم یہ کہ جیسے ان دنوں جوش میں آ کر نماز تو پڑھ لیتے ہیں، کچھ لوگ عبادت بھی کرتے ہیں، لیکن کیا ان کی صحبت ہے، آپس میں جو دوستیاں ہوتی ہیں نا یہ جان کھا جاتی ہے، نماز پڑھیں گے تو فاتحہ ثانی کے لیے نہیں رکیں گے، دوسرے فاتحہ کے لیے نہیں رکیں گے، پیچھے باہر دوست کھڑا ہوگا وہ چلا نہ جائے گئی تو بھاگ بھاگ کے اس کے پاس پہنچے، اب یہ پھر رمضان کی راتوں میں منڈلیاں ہوتی ہیں، بیٹھکیں لگتی ہیں، ہوتے ہیں نمازی روزہ دار، رات بھر تاش کھیلتے ہیں، بعض لوگ دن کو روزہ رکھتے ہیں، اس سے بھی پائے جاتے ہیں، نمازیں بھی پڑھیں گے لیکن وہ تاش کھیلیں گے، مختلف گیم کھیلیں گے، یہ باب المدینہ کا انداز بتا رہا ہوں، ہر جگہ کا مجھے پتا نہیں ہے، تو اس طرح مطلب یہ کہ نعوذ باللہ من ذالک یہ کرتے ہیں، بس رمضان شریف پھر سو جائے، سونے میں عافیت، سونے میں قلم نہیں چلتا، یعنی کہ اگر نیکی نہیں بھی کر پا رہے تو گناہ بھی تو نہیں ہو پا رہے نا، اور اگر عبادت پر قوت حاصل کرنے کے لیے سوئیں گے اس نیت سے، پھر تو یہ سونا بھی کار ثواب ہو جائے گا، عبادت بن جائے گا، یہ سارے سال کے لیے، جب بھی سوئے عبادت اور قوت حاصل کرنے کی نیت سے سوئے، کیونکہ واقعی اگر بندہ سوئے نہیں تو تو نماز بھی نہیں پڑھ پائے گا، ایک دن دو دن جاگ لے پھر پاگل ہو جائے گا، اگر بالکل نہیں سوئے گا تو کام ہی نہیں کرے گا دماغ. تو اس لیے وہ اس طرح کوشش کریں اور لگے رہیں اچھی صحبت میں آئے. جیسے کہ ابھی یہاں اعتکاف ہو رہا ہے تو یہاں الحمدللہ ہم یہ کہہ سکیں گے کہ اچھی صحبت ہے، لیکن یہاں بھی بری صحبت ہوتی ہے. یہاں بھی بعض فرینڈ سرکل آتے ہیں، بس ذہن بنا ہوا نہیں ہوتا. یہ ابھی یہاں اس میں ابھی میری باتیں شاید بعض ہوں گے جو شاید سن بھی نہیں رہے، وہ سو گئے ہوں گے. یہ دس دن کے اعتکاف میں زیادہ ان کے نظارے ہوتے ہیں، وہ ایک دوسرے کو انفرادی کوشش کر کے تیار کرتے ہوں گے، پھر یہ آتے ہیں، پھر وہ کباب سموسے اور یہ سب کھا رہے ہوتے ہیں، مدنی مذاکرے بھی چل رہے ہوتے ہیں، اور یہ راتوں کو کھاتے ہیں پیتے ہیں موج کرتے ہیں. ارے بےچارے وہ کلینک کے دوائیں کھاتے ہوں گے، دنیا کو بولتے ہوں گے عبادت کرنے کے اعتکاف کرنے کے لیے. تو یہ دیکھ لیں آپ. تو اس طرح کہ اگر فرینڈ سرکل یہاں بھی ہے آپ کی، کوئی ایسی پکی دوستی ہے اس طرح کی، تو پھر آپ یہاں بھی شاید ہو سکتا ہے کہ وہ کچھ نہ پا سکیں جو دوسرے پا لیں گے. یہاں بس اعتکاف تو وہ دھرنا مارنا، اللہ تعالیٰ کی بارگاہ میں ہم نے دھرنا مارا ہے کہ یا رب ہم اپنی مغفرت کروائے بغیر نہیں جائیں گے. اگر نوکری بھی چاہیے کسی افسر کے پاس جائیں گے کہ وہ نوکری مل جائے، تو ساری توجہ افسر کی طرف ہوگی، اس کی خوشامد کریں گے، چاپلوسی کریں گے، آواز پست کریں گے، اور مطلب کسی طرح کے بنائیں کسی طرح یہ افسر جو ہے یہ خوش ہو جائے، ہم کو نوکری دے دے، ہم کو مغفرت کروانی ہے. تو رب کے سامنے تو گڑگڑانا تو عبادت ہے، اللہ تعالیٰ کے آگے گڑگڑانا، عاجزی کرنا، اپنے کو بالکل ذلیل کر دینا، یہ اللہ کی بارگاہ میں یہ بہت بڑی عبادت ہے. اکڑ فون نہیں، میں نے یہ کیا، میں نے وہ کیا، تیرے لیے نمازیں پڑھی، کچھ بھی نہیں، عاجزی اللہ کی بارگاہ میں. من تواضع للہ فقد رفعہ اللہ، جو اللہ کے لیے عاجزی کرتا ہے اس کو اللہ تعالیٰ بلندی عطا کرتا ہے. خوب عاجزی اللہ کی بارگاہ میں بھی کرے، بندوں کے سامنے بھی. تکبر تو ہے نہیں، تو تکبر تو گناہ ہے، تو عاجزی سے بندہ گزارا کرے، اچھی صحبت اختیار کرے. یہاں بھی عاشق خان رسول کی صحبت میں رہے، سارے مدنی حلقے ہیں ان میں شریک رہے، انشاءاللہ عبادت میں دل لگے گا. اس طرح مدنی چینل کے ناظرین بھی ہیں، وہ اچھی صحبتوں میں رہیں گے تو انشاءاللہ عبادت میں دل لگے گا انشاءاللہ. واللہ تعالی اعلم ورسوله اعلم عز وجل، وصلى الله تعالی علیہ وآلہ وسلم، صلوا علی الحبیب صلی اللہ تعالی علی محمد. جواب دیجئے، روزے کب فرض ہوئے؟ یہ سوال جو ہے یہ شخصیات کے لیے تھوڑا مشکل سوال ہے. شخصیات لبیک کہہ رہی ہے، دیکھ کر نہیں دینا ہوتا جواب، یہ پورے مستقل ہمارا یہ مدنی پھول قبول کریں. دیکھ کر نہیں، کوئی بتائے تو اب نہیں، کسی نے بتا دیا تو نہیں، فیس بک یا فلاں بک اور یہ سوشل میڈیا اور ان سے بھی نہیں، نکال گئے، کتابوں سے بھی نہیں. ذہنی،
السلام علیکم ورحمۃ اللہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
دو سن ہجری دس شعبان المعظم.
جواب درست ہے، فیضان رمضان صفحہ نمبر 102 پر یہ مدنی پھول لکھا ہوا ہے کہ روزے 10 شعبان المعظم 2 سنہ ہجری میں فرض ہوئے.
ہمارے اسلامی بھائی کو انشاءاللہ سوٹ پیس تحفے میں پیش کیا جائے گا،
ماشاءاللہ
سوٹ پیس ہوگا، اس میں ٹوپی بھی ہے، سربند بھی انشاءاللہ ان کو، اور ساتھ ہی امیر علیہ سنت کی طرف سے عطا کردہ مدنی پھول لباس کے متعلق، امامہ شریف کے متعلق. تو یہ انشاءاللہ یہ اسلامی بھائی جو ہیں مدنی مذاکرے کے اختتام پر مجلس سے حاصل فرمائیں،
عام عیسائی بھائیوں کے لیے.
ماشاءاللہ.
وہ کون سے بزرگ تھے کہ جو رمضان المبارک میں 61 مرتبہ قرآن کریم ختم کرتے تھے؟
السلام علیکم.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
محمد عاقب عطاری، حیدرآباد. امام اعظم ابو حنیفہ رضی اللہ تعالیٰ.
جواب درست ہے
ماشاءاللہ انہیں کیا تحفہ دے رہے ہیں حاجی امین
ان کو انشاءاللہ غلاف کعبہ کے جو دھاگے ہیں وہ پیش کیے جائیں
اور یہ کیا تحفہ دے رہے ہیں
جو 100% نیت ہو تو خالی وہ پھر جھوٹ ہو جائے گا ذہن بنتا مروت میں کھوٹا کھوٹا نہیں
انشاءاللہ تعالیٰ مدنی لیا اپنائیں گے انشاءاللہ
کوئی مدنی قافلہ ملتا ہو اگر
انشاءاللہ
چاند رات کو
انشاءاللہ تعالیٰ مدنی قافلہ
انشاءاللہ مرحبا مرحبا
ماشاءاللہ یہ ہمارے جو درست جوابات دینے والے ہیں ان کو خانہ کعبہ کے غلاف شریف کا کے دھاگے جو ہے یہ پیش کیے جائیں گے
سبحان اللہ مرحبا مرحبا اور دوسرا
اور یہ مبارک پانیوں کا مجموعہ ہے یعنی اس میں آب زمزم شریف بھی ہے
اللہ اللہ
غسل خانہ کعبہ کا پانی بھی ہے بارش مکہ مکرمہ بھی ہے
اللہ
غسل گنبد خضرا کا پانی ہے بارش مدینہ منورہ بیر عثمان رضی اللہ تعالیٰ عنہ بیر روحہ چشمہ ایوب علیہ السلام اور غسل مزار غوث پاک رضی اللہ تعالیٰ عنہ اور ساتھ ہی امیر علیہ سنت کا دم کیا ہوا پانی بھی موجود ہے تو یہ مبارک پانیوں کا مجموعہ بھی درست جوابات دینے والوں کو پیش کیے جائیں گے
کیا لکھا ہوا لکھی ہوئی چٹھی ڈالی ہے اس میں ہاں نا
اس کے ساتھ ہے
جی الحمدللہ
دیں گے انشاءاللہ
یہ ایک ذوق افزائی کا باعث ہوتی ہے
اور ساتھ ہی مدنی سوٹ بھی تیار کی ہے ہم نے
مدنی سوٹ پیس
لکھا ہوا کیا اس میں
یہ اس کے بارے میں الحمدللہ امیر علیہ سنت نے مدنی پھول مرتب فرمائے ہیں امامے کے فضائل اور لباس کے بارے میں تین مدنی پھول
ارے واہ
تو یہ تحریر بھی اس کے ساتھ پیش کی جائے گی اور ساتھ ہی
بابا یہ تحریر کیوں دے رہے ہیں آپ سوٹ پیس کے ساتھ ساتھ
ظاہر کہ ہم سوٹ پیس دعوت اسلامی کی طرف سے تحفے میں ملے اور اس کو مدنی سوٹ نہ بنے تو یہ جس کو ملے وہ مہربانی کر کے ہماری لاج رکھنا اور سنت کے مطابق جو اس میں ہدایات دی ہیں اس کے مطابق اب سلوانا مدنی التجا ہے اس کو مل جائے
مدنی مذاکرے میں 1200 روپے کا مدنی چیک بھی دیا جائے گا
سبحان اللہ مرحبا
غلاف کعبہ اس کے دھاگے ہمارے اسلام میں نے مدنی حلیہ کی نیت کی ہے غلاف کعبہ کے دھاگے اس میں موجود ہیں یہ پیش کیے جا رہے ہیں اور ان کو بھی امیر علیہ سنت کی طرف سے ہی دی
مصطفیٰ جانِ رحمت پہ لاکھوں سلام شمع بز میں ہدایت پہ لاکھوں سلام شمع بز میں ہدایت پہ لاکھوں سلام ہم غریب لاکھوں سلام مصطفیٰ جانِ رحمت پہ لاکھوں سلام غوثِ اعظم امام متقی والمقی غوثِ اعظم امام متقی لاکھوں سلام